नमस्कार, म सुमन अधिकारी र मेरो पोडकास्ट सुनेर बस्नुहुने मेरा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। मेरो यो पोडकास्ट तपाईँहरू मेरो वेबसाइट तथा एङ्करमा सुन्न सक्नुहुनेछ। अघिल्लो केही समयदेखि म नेपाली प्रेम कथा क्यालकुलेटरको वाचन गरेर सुनाइरहेको छु र आज सोही कथाको चौथो श्रृङ्खलाको वाचन गरेर सुनाउन गइरहेको छु। आशा छ मलाई तपाईँहरूको मनमा एउटा सानो ठाउँ पक्कै दिनुहुनेछ। आउनुहोस् अब कथा सुरु गरौँ। दुई हजार पैँतालिस साल असार 26 गते हाम्रो बिहे भएको दिन। जिन्दगीमा म सायदै त्यति खुसी चाहिँ थिइनँ होला। यो त्यही दिन हो मैले उर्मिलाले चाहिँ सिन्दुरले कोरेर मङ्गलसूत्रले बेरेर उनलाई सात फेरामा सात जन्म सँगै रहने कसम खाएर मैले उनलाई घर कि र मेरो भाग्यको लक्ष्मी बनाएर भित्राएको थिएँ। पाँचजना दाजुभाइमा म जेठो छोरो, दुईजना बहिनी भएको मेरो परिवारको सम्पूर्ण जिम्मेवारी म र मेरो आमालाई थियो। उमेरमा म सानै थिएँ तर कहिल्यै मेरा भाइ बहिनीलाई चाहिँ अब बुवाको कमी हुन दिएको थिइनँ। याद छ मलाई मेरो बुवाले अन्तिम वचन माग्दै के भन्नुभएको थियो भने, कमल अब तैँले आफ्नो भाइ बहिनीलाई चाहिँ बुवाको कमी हुन नदिनु, तेरो आमालाई कहिले दुःख हुन नदिनु, म तिमीहरूलाई सुख दिएर राखौँला भनेर दिनरात नभनी तिमीहरूदेखि टाढै बसेर कमाउन लागेँ तर तिमीहरूलाई देखेरै मर्न पाएँ। उहाँले भन्नुभएको थियो बेला बेला मलाई झल्को आउँछ बुवाको त्यो काप्दै गरेका ओठ र ती शब्द शब्द र बुवाले त्यो समयमा गर्नुभएको त्याग। बुवाले त्यस बेला पन्जाबमा बसेर काम गर्नुहुन्थ्यो र उहाँको त्यति बेला क्यान्सरले गर्दा मृत्यु भएको थियो। बुवाले हाम्रो जिन्दगीमा समय बिताउन नपाउनु भएको भए तापनि हाम्रो लागि घर र जग्गा चाहिँ जोडेरै बित्नु भएको थियो। सम्पत्ति चाहे जति सुकै किन नहोस् है, बुवाको छत्र छाया मात्रै हुनु जीवनमा एउटा ठुलो सौभाग्य हुन्थ्यो तर हामीलाई त्यो जुरेन। कक्षा 10 मैले जेनतेन गरेर मेरा 6 भाइ बहिनीलाई पढाउँथेँ। कुनै कुनै बेला यस्ता पनि थिए कि म हेडसरको घरमा घाँस दाउरा काट्ने, दाउरा जङ्गलबाट ल्याउने आदि काम पनि गर्थेँ। 7 म स्कुल जान्थेँ अनि त्यो उहाँकै आडमा चाहिँ जिल्ला स्तर परीक्षा र SLC चाहिँ स्कुलै नगई अब उहाँसँगै अब बिहान बेलुका पढेर 2 परीक्षा फेल गर्दै अब तेस्रो डिभिजनमा चाहिँ मैले पास गरेको थिएँ। अनि श्रम कार्यालयमा मैले पिउनको जागिर गर्न थाले पछाडि चाहिँ मेरो बिहे उर्मिनासँग भएको थियो। क्या मेरो जीवन त्यो दिनदेखि बद्लिन थालेको जब मेरो बिहे भयो। तब उर्मिलाको काकाको छोराले ठुली बहिनीको हात माग्नुभयो। हाल उनीहरू अमेरिकामा बस्छन्। माइलो र साइलो भाइहरूले आइए पढेर उनीहरू पनि अमेरिकै गए। कान्छो भाइ धनकुटाको स्कुलमा हेडमास्टर भएको छ अहिले। कान्छी बहिनी MBBS गरेर काठमाडौँमै बस्छन्। उनको पनि 2 छन् अहिले। अब यी सबै भयो त बस उर्मिलाकै कारणले। हुन त हामी पहिलेदेखि नै भाँडाकुटी खेल्दाका साथी हौँ। उनी हाम्री हेडमास्टर कि सालीकी छोरी हुन्। जब म हेड सरकै यहाँ बस्थेँ त्यति बेलादेखि चाहिँ हाम्रो प्रेम चलेको हो। SLC दिएर सर आउँदा उनको लागि केटा हेर्न आएको, कता कताबाट त्यो कुरो पुगेछ। आमाले मलाई अनि चिठीमा लेखेर चाहिँ पठाउनु भएको थियो। मैले जागिर खाएर गाउँ फर्के पछाडि जागिर केटालाई अब दिउँ छोरी भन्ने सबैले मानेको थिए। बिहे पछाडि चाहिँ हाम्रो जिन्दगीमा सबै थोक पुगिसरी नै भएको थियो तर सन्तान चाहिँ अलिक हुन सकेकै थिएन हाम्रो। म जागिरको लागि अब सहर आउनु पर्थ्यो। हप्तामा 1 साइकल चढेर घर जान्थेँ। करिब 4 साइकल कुदाएर घर पुग्दाखेरि जब म उर्मिलालाई देख्थेँ नि तब चाहिँ मेरा सबै थकानहरू आफसे आफ हराउँथे। दसैँको छुट्टीमा जब म घर गएको थिएँ तब उनले बच्चा जन् नजन्माउँदा चाहिँ अब मान्छेहरू के भन्छन् भनेर सबै मलाई सुनाएको थियो। मलाई त्यति बेला साह्रै नराम्रो लागेर आएको थियो। उनको आँसुले मलाई पोल्थ्यो, यही कुराले मलाई पोलिरहेको थियो। र उनले पनि 23 साल अब स्वस्थानीको व्रत राख्ने भन्ने कुरा गर्थेन। अब उनको मनकै शान्तिको लागि भए पनि त लौ न भनेर मैले पनि भनेको थिएँ। खै व्रतकै प्रभाव भनौँ, अब या दसैँमा होइन, अब सालमा अब मलाई बुवा भन्ने खबर दिन क्या, साउन 7 गतेको दिन चाहिँ हाम्रो छोरी जन्मिन् र हामीले उनको नाम चाहिँ अस्मिता राख्यौँ। ऊ जन्मेको बेला खबर हामीले दियौँ त सबैजनालाई न्वारानको दिन सबैतिरबाट भेला भएको थियो, कति रमाइलो भएको थियो त्यो दिन। न कुनै दसैँ न तिहार, हामी सबै परिवारलाई सपरिवार एकजुट गराएको थियौँ हामीले छोरीले। त्यही दिन मैले कसम खाएको थिएँ उनले मागेको खण्डमा चाहिँ म ज्यान दिन्छु भनेर। म उनको साना साना कुरालाई पनि पुरा गर्नतिर लाग्थेँ कि। हाम्री छोरी सबकी लाडली छिन्, उनी साँच्चै उर्मिला जत्तिकै लक्षणकी छिन्। शान्त स्वभाव, थोरै लज्जा र आदरसहित बोल्ने उनकै गुणको प्रायः सबैले चर्चा गर्छन्। हेर्दा हेर्दै उनी पनि ठुली भइसकेकी छिन्। तर भनिन्छ नि, बुवा आमाकोलाई आफ्नो छोराछोरी सानै लाग्छ भनेर। उनी बिएसीको 3रो वर्ष पढ्दै गर्दा उनलाई हेर्नको लागि जब कुटुम्बहरू आएका थिए तब मलाई अनुभव भयो कि अब त बेला भएकै हो भनेर। हुन पनि त हाम्री छोरी 25 वर्ष लागिसकेको थियौँ, एक्लै छोरी अब बिहे गरेर दिउँ त यो घर केको लागि जस्तो भनेर आउँथ्यो। तर के गर्ने, चलन नै त यस्तो छ कि छोरी भएपछि अर्कालाई दिएर पठाउनै पर्ने। त्यो रात मलाई राम्रोसँग निन्द्रा पनि परेन क्या। मलाई यो संसारै कति रित्तो लाग्न थालेको थियो कि अब त्यो कुरा त बस त्यही बुवाले नै बुझ्न सक्नुहुन्छ जसको छोरी माग्न आउँछ नि। त्यो कुटुम्बलाई मैले त्यस बेला हाम्रो विचार अहिले छैन भनेर नि पठाएँ। मैले त्यस विषयमा चाहिँ छोरीलाई सोध्ने निर्णय गरेँ। मलाई थाहा छ कि आफूले चाहेको मान्छेसँग जब विवाह हुन्छ नि तब जिन्दगी कति मूल्यवान भइदिन्छ भनेर क्या। र मैले उनलाई सबै थोक सम्झेर चाहिँ सोधेँ कि के कसैलाई मन पराउँछ कि भनेर नि। उनले त्यति बेला शिर निहुराएर चाहिँ मात्र बसिन् मात्रै, अनि उनको त्यो खामोसीको अर्थ अब बुझ्नु मलाई कुनै समस्या भएन। त्यस बेला मैले अरू केही प्रश्न नै गरिनँ र सोध्ने काम मैले सबै अब उर्मिलाले दिएँ। जब मैले उनको जवाब सुने तब म एकदम निशब्द भएँ। एउटा गहिरो भार पऱ्यो मलाई, मैले केटाको नाम सुने मलाई पुग्यो। मैले भन्न सकेँ त बस यो विवाह हुन सक्दैन उर्मिला भनेर। उर्मिला भन्दै थिइन् केटाको कुल राम्रो छ यताउता सबै, तर मलाई त्यहाँभन्दा बढी अरू केही सुन्नु पनि जरुरी नै लागेन।